इसके बाद एक वाक्या जिसके अंदर फितनाए माल है। मनी का फितना क्या होता है? यहाँ असल में दो लोगों की बात है कि जिनको अल्लाह ने माल दिया और उसका रवैया क्या हुआ, और दूसरे को माल दिया तो उसके अंदर कितनी आजजी थी। वाक्या पढ़ लेते हैं, फिर थोड़ी सी बात कर सकेंगे। इसको भी एक स्ट्रेच में पढ़ूंगी वाक्य के अंत तक। ए नबी, इनके सामने एक मिसाल पेश करो। दो शख्स थे, इनमें से एक को हमने अंगूर के दो बाग दिए और इनके गिर्द खजूर के दरख्तों की बाड़ लगाई और इनके दरमियान काश्त की ज़मीन रखी, यानी बेहतरीन किस्म का बाग था। दोनों बाग खूब फले फूले और बार आवर होने में उन्होंने ज़रा सी भी कसर न रखी, यानी फल बहुत आया। इन बागों के अंदर हमने एक नहर जारी कर दी और इसे खूब नफ़ा हासिल हुआ, क्योंकि जिस बाग के अंदर पानी भी हो तो उसमें तो सब्ज़ा और ज़्यादा होगा। ये सब कुछ पाकर एक दिन वो अपने हमसाये से बात करते हुए बोला, मैं तुझसे ज़्यादा मालदार हूँ। देखिए, माल के फितने का शिकार हो गया। और तुझसे ज़्यादा ताकतवर नफरी रखता हूँ। फिर वो अपने बाग में दाखिल हुआ और अपने नफ्स के हक में जालिम बनकर कहने लगा, मैं नहीं समझता कि ये दौलत कभी फना होगी। ये है माल का फितना। जिसको दुनिया में मिल जाता है ना बग़ैर मेहनत के, वो समझता है कि मुझे वहाँ भी मिल जाएगा। कहा, ये कहाँ ख़त्म होनी है? और हकीकत है, बड़े बड़े नाम, बड़े बड़े ब्रांड्स, स्लोगन्स, और ऐसे लगता है ये कभी नहीं जाएंगे, और जब मिटते हैं तो ऐसे लगता है कभी थे ही नहीं। और मुझे तवक्को नहीं कि क़यामत की घड़ी कभी आएगी। ये है माल का फितना। देखिए, माल अपनी जगह बुरा नहीं, लेकिन ये बीमारियाँ आ जाती हैं कि इंसान को मौत ही याद नहीं रहती। ताहम अगर कभी मुझे अपने रब के हुजूर पलटाया भी गया तो ज़रूर इससे भी ज़्यादा शानदार जगह पाऊँगा। ये भी फितना है माल का। जिनको दुनिया में मिल जाता है ना तो वो कहते हैं देखना वहाँ भी मिलेगा, लेकिन उनको पता ही नहीं कि दुनिया में माल मिला आजमाइश के लिए, फितने के लिए, आखिरत में मिलेगा तो इनाम के तौर पर मिलेगा। फ़र्क है ना दोनों चीज़ों में। इसके हमसाए ने गुफ्तगू करते हुए इससे कहा, क्या तू कुफर करता है उस ज़ात से जिसने तुझे मट्टी से और फिर नुतफे से पैदा किया और तुझे एक पूरा आदमी बना रखा, यानी उसको नेमतों की तरफ इशारा करता है उसकी। रहा मैं तो मेरा रब तो वही अल्लाह है, इसके सिवा किसी को शरीक नहीं करता। और जब तू अपनी जन्नत यानी अपने बाग में दाखिल होगा तो इस वक्त तेरी ज़ुबान से ये क्यों ना निकला कि माशाअल्लाह ला कुव्वत इल्ला बिल्ला। क्या पता चला कि नेमतों को देकर ये कहें। देखिए, ये कोई जुमला नहीं है, माँ का मन ये होता है जो शाह चाहा अल्लाह ने, जो चाहा अल्लाह ने। ये तकब्बुर का रद्द है, मेरी कोई हिम्मत नहीं, मेरी कोई चीज़ नहीं, माशाअल्लाह जो अल्लाह ने चाहा। अगर तू मुझे माल और औलाद में अपने से कमतर पा रहा है तो वईद नहीं कि मेरा रब मुझे तेरे बाग से बेहतर अता फरमा दे और तेरे बाग से आसमान पर कोई आफत भेज दे जिससे वो साफ मैदान बनकर रह जाए या इसका पानी ज़मीन में उतर जाए, फिर तू इसे किसी तरह ना निकाल सके। क्योंकि ना शुक्रों का यही हाल होता है। और आखिरकार हुआ ये कि इसका सारा समरा मारा गया और अपने अंगूरों के बाग को छतों पर उल्टा पड़ा देखकर अपनी लगाई हुई लागत पर हाथ मलता रह गया और कहने लगा कि काश मैंने अपने रब के साथ किसी को शरीक न ठहराया होता, ना हुआ अल्लाह को छोड़कर इसके पास कोई जत्था कि इसकी मदद करता और ना कि वो आप कर सका। और वो आप इस आफत का मुकाबला हुआ, उस वक्त मालूम हुआ कि कारसाजी सारी की सारी अल्लाह के हाथ में है और वही खुदाए बरहक है, इनाम वही बेहतर है जो बख्शे और इंजाम वही बखैर है जो वो करके दिखाए। ये है माल का फितना कि जब इंसान को दौलत मिलती है तो ऐसे लगता है कि कभी जानी नहीं, कभी पता ही नहीं चलेगा, कभी छिनेगी नहीं, लेकिन जब जाती है तो ऐसे लगता है कि कभी आती नहीं। कोई ज़िंदगी का वो दौर सोचें जब आप पीक पे थे और इस वक्त अपने आप को चेक करें कि हैंड टू माउथ हैं। इसी तरह दूसरी किस्म के लोग भी हो सकते हैं सुनने वालों में, कि जो आज उरूज में हैं वो अपने बाप दादा का वो गुर्बत का दौर समझें कि जब खाना पीना भी नहीं मिलता था। ये दुनिया चार दिन की है। अगली आयतों में बहुत ही खूबसूरत तरीके से अल्लाह ताला ने इस हकीकत को समझाया कि माल क्या है। आयत नंबर 45, वद्रिप लहुम मसल अल हयात दुनिया कमा इन अनज़लनाहु मिनस्समा फख्तलत बिही नबातुल अर्द। और ए नबी, इनको हयात दुनिया की हकीकत इस मिसाल से समझाओ। समझना चाहते हैं तो इस एक मिसाल के अंदर मेरी और आपकी ज़िंदगी का असल है। जो सुनेगा इंशाल्लाह समझेगा, उसके बाद फिर उसका दिल इस दुनिया की चीज़ों की तरफ लपक लपक के ना आए اور وہ اپنے آپ کو اس دنیا میں رہتے ہوئے آخرت میں محسوس کرے، یہی اصل میں اس آیت کو سمجھنے کا ہمارا گول ہے۔ کیا ہے مثال؟ کہ آج ہم نے آسمان سے پانی برسایا تو زمین کی پود خوب گھنی ہو گئی۔ امیجینیشن میں لائیں، آسمان سے بارش برسی اور زمین پہ ہر طرف سبزہ چھا گیا، اور کل وہی نباتات بھس بن کر رہ گئی جسے ہوائیں اڑے لیے پھرتی ہیں۔ اللہ ہر چیز پر قدرت رکھتا ہے، اور حقیقت کیا ہے کہ المال والبنون زینۃ الحیات الدنیا والباقیات الصالحات خیر عند ربک ثوابا وخیر املا۔ یہ مال اور اولاد محض دنیا کی زندگی کی رونق ہے، اصل میں تو باقی رہ جانے والی نیکیاں ہی تیرے رب کے نزدیک نتیجے کے لحاظ سے بہتر ہیں، اور انہی سے اچھی امیدیں وابستہ کی جا سکتی ہیں۔ انسان کے لیے جو ایک بہت بڑا فتنہ دنیا میں ہے وہ مال ہے، اور دوسرا اس کی اولاد۔ ان آیات میں اللہ تعالیٰ نے انہی دونوں فتنوں کا رد بتا دیا کہ کیسے ان چیزوں کو تم اپنے لیے فتنے کی بجائے نعمت بنا لو، انعام بنا لو، اللہ کی رحمت بنا لو۔ اور وہ چیز ہے کہ مال اور بیٹے دنیا کی زینت تو ہیں، لیکن ان کو باقیات الصالحات میں بدل لو۔ باقیات الصالحات کیا ہوتا ہے؟ کہ انسان کے دنیا سے جانے کے بعد کوئی چیز اس کے پیچھے آن گوئنگ چیریٹی یا آن گوئنگ نیکی کی صورت میں باقی رہے۔ بہت ساری نیکیاں جو انسان دنیا میں کرتا ہے اگر غور سے دیکھے تو بعد میں اس کے وہ باقی رہ سکتی ہیں، اگر اس نے اس کو اسی طریقے سے کیا جیسے کہ ان کو کرنا چاہیے۔ لیکن اس آیت میں ایسا لگتا ہے کہ مال اور اولاد کا بہترین مصرف ہے۔ سوال پیدا ہوتا ہے کہ کیسے مال اور اولاد کو آنکھوں کی ٹھنڈک بنانے کے ساتھ ساتھ باقیات الصالحات میں شامل کریں؟ تو اس کی سب سے پہلی چیز تو کیا ہوگی کہ ہم خود اس دنیا کی حقیقت کو سمجھیں۔ اللہ تعالیٰ نے ایک کھیتی جس کے اندر آج سبزہ ہے اور کل اس کے اندر ہوائیں جو ہیں اس کی بھوسی کو لیے اڑا رہی ہیں، ان دو لفظوں میں میری اور آپ کی 40, 50, 60, 70 سال کی زندگیوں کا ایک نمونہ پیش کر دیا۔ تو پہلے ہم خود دیکھیں کہ ہماری یہ دنیا کتنے دن کی ہے، پھر اس کے مطابق اپنی اولاد کی دنیا بنانے کے لیے اتنی کوشش کریں جتنا ان کو اس دنیا میں رہنا ہے، اور ان کی آخرت کے لیے ان کو ذہنی طور پر اس طرح تیار کریں جتنا ان کو وہاں رہنا ہے۔ جس بندے کو اس دنیا کی حقیقت سمجھ آ جائے گی، نہ تو وہ اپنی اولاد کو صرف اس دنیا کے لیے کھپا دے گا کہ جس کی وجہ سے پھر وہ اپنے آپ کو آخرت میں محروم پائیں، اور نہ ہی وہ دنیا کے اپنے مال کو صرف دنیا کے لیے لگائے گا۔ یہاں ہم اپنے لیے مخاطبے کا ایک نقطہ بھی لے سکتے ہیں کہ کیا میں نے اپنے مال اور اپنی اولاد کو باقیات الصالحات میں شامل کرنے کا ارادہ کر لیا ہے۔ دنیا میں رہتے ہوئے اگر ہم ان دونوں چیزوں کو اللہ کے راستے میں لگا دیتے ہیں تو ہمارے بعد بھی امید کی جا سکتی ہے کہ یہ چیزیں ہمارے لیے خوشی کا سبب ہوں گی، اور یہ وہ چیز ہے جس کی ماں باپ کو فکر ہونی چاہیے۔ باقی تو سب کچھ پیچھے رہ جائے گا، لیکن اولاد آگے جائے گی۔ اللہ کے نبی نے فرمایا کہ جب ایک انسان مر جاتا ہے تو اس کا نامہ اعمال منقطع ہو جاتا ہے، لیکن صرف تین چیزیں ایسی ہیں جو اس کے بعد بھی اس کے لیے صدقہ جاریہ بنتی ہیں، جس میں سب سے پہلے وہ علم جو اس نے حاصل کیا یا دوسروں کو سکھایا اور بعد میں اس سے فائدہ اٹھایا گیا، اس علم کو اللہ تعالیٰ اس کے لیے باقیات الصالحات میں شامل کرتا ہے۔ پھر دوسری چیز جو ہے کہ انسان کی اولاد جو اس کے بعد نیکی کرتی ہے، دعا کرتی ہے، اور تیسری چیز صدقہ جاریہ، آن گوئنگ کوئی بھی نیکی۔ ان تینوں چیزوں کے علاوہ باقی چیزیں کل قیامت کے دن ایسے لگتا ہے کہ ہم جنت میں جا کے بھی شاید یاد کریں گے کہ ہائے پیچھے اتنا کچھ رہ گیا۔ روایت میں آتا ہے کہ جنت میں جانے کے بعد جنتیوں کو کسی چیز پر افسوس نہیں ہوگا سوائے ان لمحوں کے جو اللہ کی یاد کے بغیر گزر گئے۔ پھر اسی طرح کچھ نیکیاں جیسے سبحان اللہ و بحمدہ سبحان اللہ العظیم، اس کے بارے میں بھی آتا ہے کہ اس کو پڑھنے سے جنت میں درخت لگتے ہیں۔ تو ہم سب کو اپنی زندگی کا یہ گول بنانا چاہیے کہ کیسے ہم ان چیزوں کو اپنے لیے نعمت بنائیں۔ چھوٹی سی مثال دوں گی کہ جیسے پانی اور کشتی کا تعلق ہوتا ہے، کشتی کب چلتی ہے؟ جب باہر پانی ہو۔ پانی نہیں ہوگا تو کشتی نہیں چلے گی، لیکن جب وہی پانی اتنا بڑھ جائے کہ کشتی کے اندر آ جائے تو وہ کشتی کو ڈبو دے گا۔ بس یہی مثال یاد رکھیے دنیا کے اس مال کی۔ دنیا کے اس مال سے ہم نے اپنی آخرت کی کشتی کو چلانا ہے، لیکن اگر یہ مال اتنا زیادہ بڑھ گیا کہ اس کی محبت دل میں آ گئی تو نہ صرف یہ کہ ہمیں ڈبوئے گا بلکہ ہماری ساری چیزوں کو ختم کر دے گا۔ اب اگلی آیتوں میں اللہ تعالیٰ کچھ قیامت کے مناظر ہماری آنکھوں کے سامنے لاتے ہیں تاکہ ہمارے دل میں اس دن کی فکر لگ جائے۔ وَيَوْمَ نُسَيِّرُ الْجِبَالَ وَتَرَى الْأَرْضَ بَارِزَةً وَحَشَرْنَاهُمْ فَلَمْ نُغَادِرْ مِنْهُمْ أَحَدًا۔ فکر اس دن کی ہونی چاہیے جب کہ ہم پہاڑوں کو چلائیں گے اور تم زمین کو بالکل برہنا پاؤ گے، اور ہم تمام انسانوں کو اس طرح گھیر کر جمع کریں گے کہ اگلے پچھلوں میں سے ایک بھی نہ چھوٹے گا، اور سب کے سب تمہارے رب کے حضور صف در صف پیش کیے جائیں گے۔ لو دیکھ لو، آ گئے نا تم ہمارے پاس، جس طرح ہم نے تم کو پہلی بار پیدا کیا تھا۔ کیسے پیدا کیا تھا؟ خالی ہاتھ، نہ مال ساتھ گیا، نہ اولاد گئی، نہ قیمتی کپڑے گئے، نہ بھاری زیورات گئے۔ مردے کے جسم پر ایک چھوٹی سی ناک کی تیلی بھی ہو تو وہ بھی اتروا لی جاتی ہے۔ کوئی نہیں کہتا کہ یہ ساری زندگی سے ہاتھ میں پہنی بھی رنگ ہے، ساتھ جانے دو، خالی ہاتھ، کچھ باقی نہیں رہا۔ اور حقیقت یہ ہے کہ تم نے تو یہ سمجھ رکھا تھا کہ ہم نے تمہارے لیے وعدے کا وقت مقرر ہی نہیں کیا۔ خود سے پوچھے، کیا میں نے یہ تو نہیں سوچا ہوا کہ کوئی قیامت نہیں آنی؟ چلے یہاں پہ چھوٹ جاتے تو بھی بہت تھا، اگلا مرحلہ تو اس سے بھی سخت ہے۔ وَبُدِيَ الْكِتَابُ فَتَرَى الْمُجْرِمِينَ مُشْفِقِينَ مِمَّا فِي، اور نام اعمال سامنے رکھ دیا جائے گا، اس وقت تم دیکھو گے کہ مجرم لوگ اپنی کتاب زندگی کے اندراجات سے ڈر رہے ہوں گے۔ کس سے ڈر رہے ہیں؟ اللہ سے، جہنم سے؟ نہیں، اپنے اعمال نامے سے ڈر رہے ہوں گے۔ بالکل اس طالب علم کی طرح کہ جو سارا سال کھیلتا رہا اور امتحان کے اندر فلموں کے گانے لکھایا، تو جس سے رپورٹ کارڈز ملیں گے اس دن اس کو خوف آئے گا کہ پتہ نہیں اس وقت میرے سامنے کیا منظر آنے والا ہے۔ ہم سب سوچیں، کیا مجھے شعور ہے کہ جو باتیں میں نافرمانی کی کرتی ہوں کل قیامت کے دن اس کاغذ کو لیتے ہوئے میرے ہاتھ لرزیں گے، اور وہ کہہ رہے ہوں گے، ہائے ہماری کم بختی، یہ کیسی کتاب ہے کہ ہماری کوئی چھوٹی بڑی حرکت ایسی نہیں رہی جو اس میں درج نہ کی گئی ہو۔ ہر چیز، لا یغادر صغیرۃ ولا کبیرۃ الا احصاها۔ دنیا کے اندر آپ دیکھیے کتنے اسکینرز آ چکے، اس کے باوجود لوگ اپنے سامان میں چھپا کے پان چھالیا اور ایسی چیزیں لے آتے ہیں جو منع ہوں گی۔ سوچیے کہ اللہ کے اسکینرز میں سے کوئی بچ سکے گا؟ ایک ایئرپورٹ پہ تھی کسی ملک میں بھی، تو وہاں سے میں نے ایک نئی چیز دیکھی کہ جب ساری چیکنگز ہو گئیں تو اس کے بعد وہ ایک شیشے کے کیبن میں سے ہر ایک کو گزار رہے تھے۔ تو مجھے، چونکہ میں نقاب میں ہوتی ہوں، تو اس لیڈی نے پہلے سے بتایا، یعنی آپ دیکھیں کہ کتنی رسپیکٹ کرتے ہیں لوگ جب آپ خود اپنی رسپیکٹ کر لیں۔ تو اس نے مجھے کہا کہ دیکھو، تمہیں اعتراض تو نہیں ہے، تم ادھر سے جب گزرو گی تو ہوگا کیا کہ تمہارا پورے اندر کا، جیسے ایکس رے مشین ہوتی ہے، نیچے ایک آدمی بیٹھا ہوا ہے وہ دیکھے گا۔ یہ انہوں نے کیوں لگائی ہوئی ہے کہ یعنی بعض لوگ اپنے جسم کے اندر بھی کچھ چیزیں چھپا کے لے جاتے ہیں، فیوم وغیرہ، تو آر یو اوکے کہ تم ادھر سے گزرو؟ بس اسی کو سوچ لیجئے کہ لا یغادر صغیرۃ ولا کبیرۃ الا احصاها۔ اللہ اکبر۔ ووجدوا ما عملوا حاضرا، اور جو کچھ انہوں نے کیا تھا وہ سب اپنے سامنے حاضر پائیں گے۔ ولا یسلم ربک احدا، اور آپ کا رب ذرہ برابر ظلم نہیں کرے گا۔ خود کو ظلم سے دنیا میں بچا لیں، وہاں کے ظلم سے انشاءاللہ بچ جائیں گے۔ پھر انسان کو اس کی اوقات یاد دلائی جا رہی ہے۔ وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ، یاد کرو جب ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو، تو انہوں نے سجدہ کیا مگر ابلیس نے نہ کیا، اور اس طرح اس فتنے میں ناکام ہو گیا، آزمائش میں فیل ہو گیا۔ وہ جنوں میں سے تھا، اس لیے اپنے رب کے حکم کی اطاعت سے نکل گیا۔ کیا تم مجھے چھوڑ کر اس کو اور اس کی ضروریت کو اپنا سرپرست بناتے ہو؟ حالانکہ وہ تمہارے دشمن ہے، بڑا ہی برا بدل ہے جسے ظالم لوگ اختیار کر رہے ہیں۔ میں نے آسمان و زمین کو پیدا کرتے وقت ان کو نہیں بلایا تھا، اور نہ خود ان کی اپنی تخلیق میں ان کو شریک کیا تھا۔ میرا یہ کام بھی نہیں کہ گمراہ کرنے والوں کو اپنا مددگار بناؤں۔ پھر کیا کریں گے یہ لوگ اس روز جبکہ ان کا رب ان سے کہے گا، پکارو ان ہستیوں کو جنہیں تم میرا شریک سمجھے بیٹھے تھے، इनको पुकारेंगे मगर वो इनकी मदद को ना आएंगे। नॉट अवेलेबल का साइन लगाया होगा और हम इनके दरमियान एक ही हलाकत का घड़ा मुश्तरिक कर देंगे, यानी जहन्नम। वराल मुजरिमून अन्नार फज़न्नू अन्नहुम वाक़िउहा, सारे मुजरिम उस रोज़ आग को देख लेंगे और समझ लेंगे कि अब इन्हें इसमें गिरना है और वो इससे बचने के लिए कोई जाय पनाह न पाएंगे। तसव्वुर में कुछ आता है? ऐसे लगता है कि जैसे कोई अंधेरा कमरा है और वहाँ से निकलने वाले सीधे स्लिप करते हुए नीचे खाई में गिरते जा रहे। वलक़द सर्रफ़ना फ़ी हाज़ल क़ुरआन लिन्नास मिन कुल्ली मसल, हमने इस कुरान में लोगों को तरह तरह से समझाया मगर इंसान बड़ा ही झगड़ालू वाक़े हुआ। उनके सामने जब हिदायत आई तो इसे मानने और अपने रब के हजूर माफ़ी चाहने से आखिर इनको किस चीज़ ने रोक दिया? इसके सिवा और कुछ नहीं कि वो मुंतज़िर हैं कि इनके साथ भी वही कुछ हो जो पिछली कौमों के साथ हो चुका है, या ये कि वो अजाब को सामने आते देखें। रसूलों को हम इस काम के सिवा और किसी गरज से नहीं भेजते कि वो बशारत और तंबीह की खिदमत अंजाम दें, मगर काफिरों का हाल ये है कि वो बातिल के हथियार लेकर हक को नीचा दिखाने की कोशिश करते हैं और उन्होंने मेरी आयात को और इन तंबीहात को जो इन्हें की गई मजाक बना लिया। और उस शख्स से बढ़कर जालिम कौन है जिसे इसके रब की आयात सुनाकर नसीहत की जाए और वो इनसे मुंह मोड़ ले और इस बुरे इंजाम को भूल जाए जिसका सरो सामान इसने खुद अपने हाथों किया है। जिन लोगों ने ये रविश इख्तियार की है इनके दिलों पर हमने गिलाफ चढ़ा दिए जो इन्हें कुरान की बात नहीं समझने देते और इनके कानों में हमने बोझ पैदा कर दिया। तुम इन्हें हिदायत की तरफ कितना ही बुलाओ फलें यहतदू इज़न अबदा, वो इस हालत में कभी हिदायत ना पाएंगे। कितने बदबخت हैं, ऐसे लगता है कि हर चीज़ सील्ड है, आंखें बंद कान बंद दिल बंद, और अब उनको कुरान की बात अच्छी नहीं लगती। वरब्बुकल गफूर ज़ुर्रहमा, तेरा रब बड़ा दरगुजर करने वाला और रहीम है। वो इनके करतूतों पर इन्हें पकड़ना चाहता तो जल्दी ही अज़ाब भेज देता मगर इनके लिए वादे का एक वक्त मुकर्रर है और इससे बचकर भाग निकलने की वो कोई राह ना पाएंगे। वतिलकल कुरा अहलकना हुम लम्मा ज़ुलमू, ये अज़ाब रसीदा बस्तियाँ तुम्हारे सामने मौजूद हैं, इन्होंने जब जुल्म किया तो हमने इनको हलाक कर दिया और उनमें से हर एक की हलाकत के लिए हमने वक्त मुकर्रर कर दिया। कहाँ हैं आज वो बस्तियाँ? नज़र नहीं आती, ख़त्म हो गई। इसी तरह हर दौर के सरकश लोग, एक वक्त आएगा कि इस ज़मीन के इस सीने पर होने की बजाय ज़मीन की गोद में होंगे। ज़रूरत इस बात की है कि लोगों को अल्लाह के अजाबों से मरने की बजाय उनको हिदायत के साथ अल्लाह की फरमा बरदारी के साथ जीने का रास्ता सिखाया जाए। अल्लाह ताला से दुआ है कि हम इस हिस्से में अपना काम कर सकें। आप देखिए कि पारे में जो हमने फितनों की बात की तो हर बस्ती जो तबाह की गई उसके दौर का फितना क्या था कि उसने अपने रसूल में हक बात की तरफ बुलाने वालों की कदर ना की, नबियों को झुटला दिया, उनके फॉलोअर्स की बात ना मानी। अल्लाह का यही असूल है, ऐसी बस्तियों के लिए अल्लाह ताला अजाब इस्तेसाल लेकर आता है। असल से स्वाद का लफ्ज़ आता है इसमें, यानी उनकी जड़ें कट जाती हैं, फिर नाम नहीं दिखते। कभी आज आपको आते जाते कहीं कौम आद का कोई शख्स दिखा, कौम समूद, कौम शुएब, ग्लोब को देख लें कहीं कोई नाम दिखा हो कि यहाँ मालका नाम की कौम रहती है, ख़त्म, सब ख़त्म। कुल्लु मन अलैहा फ़ान, सबको जाना है, वही बचेगा जो यहाँ कुछ करके जाएगा।